SBS Radio.
म चाहिँ नेपालमा पनि नर्सिङ काम गरेको हो होइन नेपालको टिचिङ हस्पिटलमा काम गर्थेँ अनि 2009 म अस्ट्रेलिया आएँ त्यतिखेर आउँदा चाहिँ म चाइल्ड केयर पढ्न आएको थिएँ अनि त्यो बेला चाहिँ 2009 अस्ट्रेलियामा रिसेसन लागेको बेला थियो काम पाउन एकदम गाह्रो थियो स्पेसल्ली अब हामी स्टुडेन्टहरूलाई अनि अस्ट्रेलिया आउँदा चाहिँ चिनेको मान्छेहरू पनि कोही थिएन अब कलेजमै भेटेको साथीहरू मात्रै अनि डोर टु डोर जाँदा पनि काम पाउन एकदमै गाह्रो भएको थियो अनि फाइनल्ली कति भने 5-6 महिनापछि होला मैले क्लिनिङ काम पाएँ रकडेलको एउटा सुपर मार्केटमा तर त्यो काम चाहिँ मैले धेरै आवर्स नै गर्न पर्थ्यो हप्तामा अनि तर पे चाहिँ एकदमै कम थियो हप्ताको त्यस्तै $140 मात्र आउँथ्यो जुन पैसा चाहिँ सिर्फ रेन्ट र अनि ट्रेनलाई मात्र पुरा हुन्थ्यो तर त्यो काम मैले राम्रोसँगले नै गरेँ किनभने त्यतिखेर त्यो काम नै एकदम इम्पोर्टेन्ट थियो त्यो बेला नै अनि त्यसपछि त्यो काम गरेपछि म चाइल्ड केयर पनि पढिरहेको थिएँ होइन अनि मेरो ब्रेकको बेलामा चाहिँ अब ट्युसन फी त तिर्न पर्यो होइन अब आफ्टर 6 महिना अनि त्यसपछि म मेलबर्नको एउटा फार्ममा गएको थिएँ क्या काम गर्नको लागि त्यतिखेर फार्ममा काम गर्ने एकदम चलन पनि चलाएको थियो अनि म 2 महिना जतिको लागि गएको थिएँ तर अब एक्सपिरियन्स थिएन नि त फार्मको अब नेपालमा गरेको थिएन फार्ममा काम अनि त्यही पनि हुन्छ भनेर गएँ अनि त्यो बेला चाहिँ एकदम गर्मी समर महिना थियो फेब्रुअरी मार्च होला अनि नेक्टरिन पिकिङ यस्तै ग्रेप्सको हाँगा काट्ने कामहरू थियो क्या अनि गोड्ने कामहरू त्यो गरेँ तर त्यहाँ पनि म कस्तो ठाउँमा परेँ भने एकदमै कम पे गर्ने ठाउँमा परेँ क्या भन्नाले दिनभरि काम गऱ्यो होइन वेदर पनि एकदमै गर्मी हुन्थ्यो तपाईँको $20 मात्र आउँथ्यो क्या अनि कोही बेला त अब माइनसमा पनि जान्थ्यो अब त्यही कैचीहरू के हरायो भने त अनि त्यही पनि ठिकै छ त्यो एक्सपिरियन्स त्यो गरेँ अनि मैले त्यतिखेर नै अनि पछि फेरि मेरो कोर्स मेरो कलेज त सिडनीमै थियो नि त अनि म सिडनी आएँ अनि सिडनी आइसकेपछि मैले सर्टिफिकेट 3 इन एज केयर जोइन गरेँ अनि त्यो जोइन गरिसकेपछि चाहिँ त्यो कोर्स कम्प्लिट भएपछि चाहिँ मेरो एज केयरको अब यात्रा सुरु भयो अनि मैले एज केयरमा चाहिँ सुरुमा केयर स्टाफको रूपमा काम गरेँ अनि मेरो डिप्लोमा पनि कम्प्लिट भयो 2010 लास्टमा अनि 2011 चाहिँ मैले ब्याचलर अफ नर्सिङ गरेँ उल्लङ्गन युनिभर्सिटीमा जुन चाहिँ म बसेको ठाउँभन्दा 2 घन्टा 15 मिनट लाग्छ ट्राभल गरेर जानको लागि तर मैले चाहिँ त्यो युनिमा 1 वर्ष क्रेडिट पाएँ क्या नेपालकै नर्स भएको कारणले अनि त्यही भएर अब 1 वर्ष जोगाउनको लागि चाहिँ ट्राभल नै भए पनि गर्छु भनेर ट्राभल गरेँ अनि 2 वर्षमा त्यो कोर्स सक्यो मेरो अनि त्यतिखेर चाहिँ म एज केयरमा केयर स्टाफको रूपमा नै काम गर्दै थिएँ अनि आरएन भइसकेपछि चाहिँ मैले आरएन काम गरेँ अनि मैले बुपा चाहिँ 2013 जोइन गरेको हो अनि बुपा जोइन गर्दा चाहिँ मैले आरएनको रूपमा नै जोइन गरेको थिएँ अनि त्यसपछि 1 वर्षपछि चाहिँ मैले क्लिनिकल म्यानेजर भन्ने अर्को रोल गरेँ त्योभन्दा अलिकति स्टेप अप क्लिनिकल म्यानेजर अनि त्यसरी नै मेरो यात्रा सुरु भयो क्लिनिकल म्यानेजर गरिसकेपछि मैले क्लिनिकल केयर म्यानेजर भन्ने हाम्रो अलिकति डिफ्रेन्ट काइन्डको पोस्ट थियो केयर पनि हेर्नुपर्ने क्लिनिकल म्यानेजमेन्ट सबै हेर्नुपर्ने त्यो पोजिसन गरेँ अनि त्यो पोजिसन गरिसकेपछि चाहिँ बेला बेलामा मैले अब जेनरल म्यानेजर नहुँदा चिफ नर्सको एक्टिङहरू पनि गर्थेँ त्यो पोजिसन पनि गर्थेँ अनि लास्ट इयर 2018 चाहिँ जेनरल हाम्रो होमको जेनरल म्यानेजर उस अपग्रेड भइसकेपछि चाहिँ मैले त्यो रोल केही समय गरेँ त्यतिखेर म प्रेग्नेन्ट थिएँ अनि म्याटर्निटी लिभमा आएँ अनि अहिले फेरि म्याटर्निटी लिभबाट गइसकेपछि अनि त्यो रोल नै कन्टिन्यू गरिरहेको
हजुर अब जस्तै क्लिनरबाट सुरुवात गर्नुभयो जेनरल म्यानेजरसम्म बन्नुभयो होइन अब यो बिचमा धेरै सङ्घर्षहरू पनि भए तर अब अहिले हेर्दाखेरि चाहिँ सृजना चाहिँ कतिको त्यो हुन्छ नि त्यो सङ्घर्ष अनि अहिले आफूले पाएको सफलतालाई हेर्दाखेरि चाहिँ कस्तो अनुभूति हुन्छ
अब प्राउड फिल हुन्छ होइन अब नेपालबाट स्टुडेन्ट भिजामा आएर त्यतिखेर अब 22 थिएँ अब हुन त यो सबै नेपालीको कथा हो अब सबैजनाले एकदमै दुःख गरिरहनु भएको छ धेरै धेरै अब सबैजना पोजिसनमा पुग्नु भएको छ होइन त्यही भएर अब प्राउड फिल हुन्छ आफूलाई पछाडि फर्केर हेर्दा अनि तर जुनसुकै पिरियडमा मैले जुनसुकै काम गरेँ नि क्लिनर भएँ फार्ममा गएर काम गरेँ अब केयर स्टाफ भएर काम गरेँ, तर जुनसुकै काम गर्दा नि मैले त्यो कामलाई रेस्पेक्ट गरेँ, राम्रोसँगले गरेँ क्या. हुन्छ नि एक क्लिनर, अब मलाई चाहिँ के लाग्छ न्यू कमर्सहरूले क्लिनर क्लिनिङ हो भनेर त्यसरी हेप्न हुँदैन. अब आफ्नो एक किसिमको आफ्नो ड्रिम त छँदैछ होइन, तर जुन काम गरे पनि कामलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ. त्यही रेस्पेक्टले गर्दाखेरि म यहाँ पुगेँ जस्तो फिल हुन्छ मलाई चाहिँ.
सुरुमा आउने अब नयाँ आउनेहरूलाई पनि नर्सिङ क्षेत्रमा जान्छु भन्नेहरूले चाहिँ कतिको गाह्रो सजिलो के छ अहिले पछिल्लो समयमा यहाँले हेर्दाखेरि चाहिँ कस्तो देख्नुहुन्छ?
अब मलाई चाहिँ के लाग्छ भने अब न्यू कमर्सहरूले अब भन्दाखेरि चाहिँ एकदमै गाह्रो छ, धेरै सङ्घर्ष गर्नुपर्छ भनेर भनिरहेको सुन्छु. त्यो त हो किसिमले ठिकै हो, तर हाम्रो पालोमा भन्दा चाहिँ धेरै सजिलो छ अहिले मलाई त्यो फिल हुन्छ होइन. किनभने अहिले नेपाली कम्युनिटी धेरै बढेको छ, कोही न कोही चिनेको मान्छेहरू भइरहेको हुन्छ होइन. एडजस्ट गर्न सजिलो हुन्छ, कल्चर बुझ्न धेरै नै सजिलो हुन्छ. पहिलाको जस्तो त्यस्तो धेरै च्यालेन्जिङ चाहिँ छैन जस्तो लाग्छ. हो एक किसिमले फी चाहिँ धेरै महँगो छ, युनिको फीहरू. अब त्यसको लागि चाहिँ जुनसुकै काम पनि रेस्पेक्ट गरेर गर्नु पर्यो. अनि काम गर्दाखेरि काम खोज्दाखेरि डराउनु भएन. अब सुरुमा कामको इम्प्रेसन भनेको अब रिज्युमी बनाउनेदेखि नै हुन्छ, इन्टरभ्यूमा कसरी प्रेजेन्ट हुन्छ होइन, त्यो कुरादेखि नै सुरु हुन्छ. त्यही भएर अब आउने भाइ बहिनीहरूले चाहिँ डराउनु भएन, आफूसँग भएको स्किलहरू चाहिँ देखाउनु पर्यो के, बाहिर निकाल्नु पर्यो. अनि मेन भनेको कुरा चाहिँ म गर्न सक्छु भन्ने त्यो एटिच्युड चाहिँ आफूमा हुनुपर्छ जस्तो लाग्छ मलाई.
अब पछिल्लो समय मा त्यो नर्सिङ क्षेत्रमा आउनेहरू स्किल्ड छैनन् अथवा पर्याप्त तालिमहरू प्राप्त गरेका छैनन् भन्ने किसिमका आरोपहरू पनि आइरहेका छन्. यस्तो अवस्थामा यो क्षेत्रमा आउनेहरूको स्किल हुन्छ नि, उनीहरू चाहिँ कतिको तयारी अवस्थामा रहेका छन्, कस्तो पाउनुहुन्छ यहाँले चाहिँ?
अब मलाई चाहिँ के लाग्छ भने अब मैले देखेको, मैले काम गरेको र मैले चिनेको वरिपरिको अब नर्सेसहरू देख्दा चाहिँ धेरै नै केयरिङ छन् जस्तो लाग्छ होइन. हो अब अलिकति स्किल अब ट्रेनिङहरू त चाहिन्छ नै डिफ्रेन्ट फिल्डमा नर्सिङको, तर पनि अब त्यो भनेको चाहिँ कन्टिन्युस रूपमा नै सिक्ने कुराहरू हो. तर जुन नर्सिङ होममा छिर्छन् नि त्यो मान्छेहरू चाहिँ अन्डर स्किल छैन जस्तो चाहिँ लाग्दैन, अन्डर स्किल चाहिँ हो जस्तो लाग्दैन. उनीहरू स्किल नै भएर आएको हुन्छ होइन. तर अब फर्दर ट्रेनिङ नलेज त अब नर्सिङमा सधैँ नै गरिरहनु पर्ने कुराहरू नि त दिनदिनै सिक्न पर्ने कुरा हो. तर मलाई अन्डर स्किल छ जस्तो चाहिँ लाग्दैन के.
पछिल्लो समय त नभनु सधैँ थियो होला, तर अहिले सञ्चार माध्यमहरूमा धेरै आइरहेका छन् होइन यस्ता धेरै एल्डर अब्युजका कुराहरू. त्यस्तो अवस्थामा चाहिँ के कुरा अलिक कमजोरी भयो अथवा कमी भएको हुन सक्छ जस्तो यहाँले अनुभव गर्नुहुन्छ?
अब म सबैको त सबैको बारेमा कमेन्ट्स गर्न त सक्दिनँ होइन. अब मेरो अनुभवमा चाहिँ के लाग्छ भने आफूसँग केयरिङ फ्याक्टर छ भने होइन, म अब नर्स छु भनेर अगाडि गएँ भने चाहिँ त्यो कुराहरू चाहिँ आउँदैन जस्तो लाग्छ. तर अब सबै कुरा इन्डिभिजुअलमा नै फरक पर्छ. तपाईँले सबै इन्डिभिजुअललाई कन्ट्रोल गर्न पनि सक्नुहुन्न होइन, त्यो छुट्टै कुरा हो. तर अब एल्डर एब्युज, अब चाइल्ड एब्युज भनेको त एकदमै ठुलो शब्द हो नि त. तर नर्स, अब चाइल्ड केयर वर्करहरू भनेको त अब के मनदेखि नै त्यो काममा लगनशील भयो भने चाहिँ यो कुराहरू आउँदैन जस्तो लाग्छ क्या मलाई.
नेपालबाट आउँदाखेरि भाषाको कुराहरू होइन, अनि अब कल्चरली हामी अलिकति फरक परिवेशबाट आएका छौँ. यहाँनिर आएर नर्सिङ क्षेत्रमा प्रवेश गर्दाखेरि चाहिँ त्यो कल्चरल डिफरेन्सको कारणले चाहिँ कतिको समस्या पर्छ जस्तो लाग्छ? त्यो ग्यापलाई कम गर्नको लागि चाहिँ के गर्न सकिन्छ?
त्यो त एकदम ग्याप हुन्छ नै, किनभने हाम्रो कल्चर र यहाँको कल्चर टोटल्ली नै डिफ्रेन्ट छ. अनि सुरुमा जोसुकै आउँदा पनि कल्चर सक भन्ने त हुन्छ नै, एडजस्ट हुन अलिक गाह्रो हुन्छ. तर के मेरो अनुभवमा चाहिँ म आफैले गरेको चाहिँ के हो भने सिक्न खोज्नुपर्छ, अरूको कल्चर पनि त्यसलाई एडप्ट गर्ने भन्दा पनि बुझ्न खोज्नुपर्छ. अब हामी आइसकेपछि उनीहरूको कल्चर पनि हामीले बुझेर रेस्पेक्ट गर्नुपर्छ. त्यसको लागि त आफैले नै मेहनत गर्नुपर्छ कल्चर बुझ्नको लागि त, मलाई त्यस्तै लाग्छ.
अब यहाँ यो स्थानसम्म पुग्नु भएको छ होइन, एउटा नेपालीको एउटा सक्सेस स्टोरी भनौँ होइन, सफलताको कुरा भयो. अब आफ्नो काममा चाहिँ दक्षता हासिल गर्न सबैभन्दा महत्त्वपूर्ण कुरा काममा अगाडि गर्नको लागि चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
त्यो त मलाई काममा लगनशीलता नै हो जस्तो लाग्छ. तपाईँले जुन काम गर्नुभयो भने पनि त्यो कामलाई रेस्पेक्ट गर्नु पर्यो र काम प्रति अनेस्ट हुन पर्यो. अब जस्तो मेरो अनेस्टी, पहिला म क्लिनर हुँदा जस्तो थिएँ, फार्मर हुँदा जस्तो थिएँ, मैले अब केयर स्टाफ हुँदा जस्तो गरेँ, त्यो अनेस्टी मेरो अहिलेसम्म त्यही नै छ के. त्यही भएर जुन काम गरे पनि अनेस्टको साथ गर्नुपर्छ अनि सधैँ सिक्न खोज्नु पर्यो, अगाडि बढ्नु पर्यो. अनि कति मैले अहिले देखेको चाहिँ हामीले कति बेला ल्याङ्ग्वेजलाई ब्लेम गर्छौँ क्या, मलाई इङ्ग्लिस राम्ररी बोल्न आउँदैन त्यही भएर मलाई अगाडि जान डर लाग्छ. तर त्यो कुरा चाहिँ कहिले पनि सोच्नु हुँदैन. ल्याङ्ग्वेज भनेको त एउटा कम्युनिकेसनको माध्यम मात्र हो, तर सबभन्दा मेन इम्पोर्टेन्ट कुरा भनेको तपाईँको ब्रेन हो क्या. त्यही भएर ब्रेन चाहिँ युज गर्नुपर्छ जस्तो लाग्छ मलाई.
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.